नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। किसानका समस्या समाधान गर्ने उद्देश्यले नार्कले चैत 5 गतेदेखि हरेक सोमबार निशुल्क टेलिफोनको व्यवस्था गर्ने भएको छ। नार्कको संचार प्रकाशन तथा अभिलेख महाशाखाले किसान टोल फ्री सेवा शुरू गर्न लागेको हो। सबैभन्दा पहिले यस सम्बन्धी जानकारी हाम्रो सम्पर्कमा हुनुहुन्छ महाशाखाका प्रमुख हरिकृष्ण उप्रेति।
बारेमा चाहिँ सुझाव दिने अनि कृषि प्रविधिहरू चाहिँ किसानलाई चाहिएका अथवा किसानले खोजेका प्रविधिहरू किसानको फोनबाट हाम्रो चाहिँ अफिसको फोनमा कुरा गर्ने र त्यहाँ मार्फत उहाँका समस्याहरू प्रविधिहरू बारेमा जानकारी दिने हो। त्यसको लागि हामीले चाहिँ एउटा विज्ञहरूको एउटा कोर टिम बनाएका छौँ। 5-7 जनाको एउटा समूह छ र त्यो समूहले चाहिँ किसानहरूले उठाएका अथवा सरकारवालाहरूले किसानहरू मात्रै होइन उद्योगी अरू कन्ज्युमरहरूले उठाएका सवालहरूको जवाब दिने अनि त्यसको सुझावहरू दिने कामहरू चाहिँ त्यसमा गरिन्छ।
सबैभन्दा पहिले चाहिँ कति नम्बरमा कुन बेला फोन गर्नुपर्छ त्यो विषयमा भनिदिनुहोस् न।
अब अहिले हामीले सुरुवात गर्न खोजेको चाहिँ हामीले सोमबार हरेक सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्मको समय दिउँसो 2 बजेदेखि 4 बजेको समय हरेक सोमबार त्यो समय गरेको छ छुट्याइएको छ भने नम्बर हामीले टोल फ्री नम्बर चाहिँ हाम्रो 1135
नम्बर
हजुर 1135 फोन गरेपछि त्यो फोन चाहिँ हामीले फोनबाट आएका चाहिँ सुझाव सल्लाह सरोकार अथवा प्रश्न जे छन् कमेन्टहरू त्यसको चाहिँ हामी जवाब दिने प्रयत्न गर्छौँ। त्यसमा हाम्रो एउटा समूह हुन्छ र अर्को चाहिँ एउटा यहाँ अलि भन्नाखेरि चाहिँ हामीसँग अहिले एउटा मात्रै नम्बर छ त्यो 1135 त्यसलाई चाहिँ त्यो आइडिया लाइन गरेर जोडेर चाहिँ रेकर्डिङ सिस्टम पनि गराउन खोजेका छौँ तर हाम्रो यो एनपिसीको चाहिँ रिङ रोडभन्दा बाहिरतिर त्यो ब्रोडब्यान्ड चाहिँ गइसकेको अवस्था रहेनछ। त्यसले गर्दाखेरि हामीले अहिले सिङ्गल लाइनबाट कुरा गर्छौँ। सिङ्गल लाइनबाट कुरा गर्दाखेरि चाहिँ अब एउटै किसान धेरै किसानको हामीले इन्टरटेन गर्न नसक्ला कि
भन्ने 2 घन्टा समय छ। अब किसानले एउटाले फोन गरिरहँदाखेरि अर्कोले फोन गर्न पाउनु भएन
त्यो छ। त्यसलाई अब हामी एनपिसीसँग हामी सहकार्य गरेर सकेसम्म चाँडै चाहिँ हामी धेरै किसानहरूलाई एकैचोटि इन्टरटेन गर्ने अथवा एकैचोटि हामीले चाहिँ सभाग्राह गर्न सक्ने वातावरण बनाउन हामी प्रयत्नरत।
तत्काल चाहिँ अब आउँदो सोमबार अहिले यही एउटा नम्बरमा मात्रै किसानले फोन गर्न पाउनु भयो।
नम्बर त यो एउटा हो 1135 त्यो पछिबाट पनि तर त्यहाँ चाहिँ त्यो मल्टिपल नम्बर राखेर रा, एउटा किसान कुरालाई अर्को फोनमा डाइभर्ट गर्ने त्यो सिस्टमबाट गर्नु मिल्छ अरे नि।
अब यो पालि चाहिँ नमिल्ने भयो।
यो पालि भन्दाखेरि अब अहिले तत्काल होला जस्तो देखिरहेको छैन। एनपिसीको कार्यक्रमसँग हामीले मिलाउनु पर्ने हुन्छ। हामी चाहिँ यो सर्भिस चाहिँ हामी सुरुवात यो आर्थिक वर्षको सुरुवातबाटै गर्न खोजेका थियौँ। त्यसैको लागि पर्खेर बसेको हामीले उहाँहरूको कार्यक्रम होला र अनि हाम्रो चाहिँ यो सर्भिस सुरु होला भनेर तर अहिलेसम्म उहाँहरूले त्यो रिमोट बाहिर ब्रोडब्यान्ड सर्भिस चाहिँ उपलब्ध गराउन नसकेको हुनाले हामीले अब चाहिँ सुरुवात गर्ने भनेर अब सुरुवात गर्न खोजेका हौँ।
ए अब यो 1135 फोन गर्दा किसानको तर्फबाट त पैसा लागेन कति पनि?
हजुर किसानको तर्फबाट पैसा लाग्दैन। यो उहाँहरूले गरे बापतको पैसा हाम्रो अफिसले तिर्छ। अफिसमा चाहिँ अफिसबाट चाहिँ कलेक्सन हुने सिस्टम हुँदो रहेछ त्यो टोल फ्रीमा त्यसले चाहिँ अनि अफिसले तिर्छ त्यो एमपिसीलाई।
अब किसानले के कुरामा चाहिँ अब त्यहाँ जिज्ञासा राख्न पाउँछन् के प्रश्न सोध्न पाइन्छ?
अब कृषिसँग सम्बन्धी भनेको कृषि भन्दाखेरि मैले यहाँ चाहिँ सबै समग्रमा पशु सम्बन्धी पशुपन्थी सम्बन्धी अनि कृषिका बाली बागवानी बाली तरकारी बाली समग्र कृषिसँग सम्बन्धी समग्र विषयहरूमा खास गरेर अनुसन्धानसँग सम्बन्धित अथवा अर्को शब्दमा भन्दाखेरि किसानहरूले भोगेका समस्याहरू के हुन् त्यो समस्याहरूको जानकारी लिने र त्यो समस्याहरूको हाम्रो अनुसन्धानबाट प्रविधिहरू विकसित भइसकेका छन् त्यो जानकारी उहाँहरूले गराउने, यदि उहाँहरूको त्यो समस्या चाहिँ को समाधान चाहिँ हाम्रो अनुसन्धान प्रविधिले भएको छैन भने त्यस्तो किसिमको समस्याहरूमा अनुसन्धान गर्ने, यस्ता कुराहरू चाहिँ हाम्रो दुइटै फाइदा हुन्छ, किसानलाई पनि जानकारी दिने र किसानको समस्या वास्तवमा के रहेछ त, अनुसन्धानले के चाहिँ गर्न पुगेर हिँड्छ, अनुसन्धानले केमा चाहिँ जोड दिनुपर्ने रहेछ भन्ने किसिमको हामीलाई पनि एउटा जोडेको बन्ने सम्भावना हुन्छ।
अब यसमा चाहिँ मल बिउ विषादी बजार सबै कुरा चाहिँ जिज्ञासा राख्न पाइ,
कृषिसँग सम्बन्धित सम्पूर्ण कुराहरू चाहिँ हामी दिने प्रयत्न गर्छौँ। हुन त हामी वैज्ञानिक रिसर्चरहरूको एउटा पार्टिकुलर विषयमा केन्द्रित भएर हामी काम गरिरहेका हुन्छौँ, हामी सबै विषयमा विज्ञ चाहिँ हुँदैनौँ, हामी रिसर्चरहरू एउटै विषयमा मात्रै, जस्तो भनौँ न हामी धानमा काम गर्ने छ भने धानमै मात्रै काम गरिरहेको हुन्छ, धान सम्बन्धीको मात्रै अनुभव हुन्छ, अनि अर्को विषयमा छ भने अर्कै विषयमा मात्रै हुन्छ, त्यसै एउटै विषय एउटै व्यक्तिले सबै किसिमको जानकारी दिन त नसक्थ्यो होला, त्यसैले हामीले पाँच सातजनाको एउटा चाहिँ समूह बनाएका छौँ। अब त्यसमा किसानहरूको समस्याको आधारमा आगामी दिनहरूमा अझ यो सङ्ख्यालाई बढाएर अलिक ठुलो बनाउन पनि सकिन्छ, अथवा किसानहरूलाई हामीले जानकारी अग्रिम जानकारी गराएर सिजन अनुसारको प्रविधिहरू दिनको लागि हामी अघिल्लो आउने हप्तामा चाहिँ यो सम्बन्धीको मतलब त्यो सिजनसँग सम्बन्धित के हुन्छ कृषि कर्महरू त्यो कर्महरूको बारेमा यो सम्बन्धीमा चाहिँ विज्ञहरू आउँदै हुन्छ भनेर पनि जानकारी गराउने किसानहरूलाई, अनि त्यहीसँग सम्बन्धित सरकारहरू चाहिँ सवाल जवाब हुने त्यस्तो किसिमको वातावरण बन्दै जाने हामीले चाहिँ सोचेका छौँ। अब यो चाहिँ सुरुवात हो, अब कसरी जान्छ हामी अब त्यो सुरुवातको हिसाबबाट हामी त्यो सिक्दै आएका समस्याहरू आएका हाम्रा कठिनाइहरू के छन् त्यसबाट सिक्दै अब यसलाई परिमार्जन गर्दै सहज र सरल तरिकाले सञ्चालन गर्ने चाहिँ हाम्रो सोच हो।
कहिलेसम्म हाम्रो योजना हो, अब अहिले सुरुवात गरेपछि कहिलेसम्म गरिराख्ने भन्ने त्यस्तो योजना बनाइ सक्नु भएको छ कि हेर्दै जाउँ भन्ने छ अहिले?
अहिलेलाई चाहिँ हाम्रो यो वर्षैभरि हो, हाम्रो सोच चाहिँ यहाँ वर्षैभरि यो चाहिँ हामी सुरुवात गर्न खोजेका हौँ। हरेक सोमबार हाम्रो चाहिँ जसरी अहिले हाम्रो उज्यालो एफएमको हरेक शुक्रबार चाहिँ तपाईँहरूले उज्यालो एफएम नेटवर्कबाट त्यहाँ कृषि सम्बन्धीको बिहान चाहिँ कृषि सम्बन्धी गइरहेको छ, त्यसै गरी हाम्रो एनटिभी प्लसबाट चाहिँ बेलुका हरेक सोमबार बेलुका 7 बजेदेखि सदा 7 बजेसम्म हाम्रो जानकारी कृषि अनुसन्धान र प्रविधि भनेर जानकारी गइरहेको छ भने अब यो चाहिँ हरेक सोमबार किसानहरूको सरकारका विषयहरू किसानहरूले भएका समस्याहरूको बारेमा जानकारी गराउने हाम्रो चाहिँ वर्षैभरिको चाहिँ प्रोग्राम हो। अहिले हामीले चाहिँ हरेक हप्ताको सोमबार 2 बजेदेखि 4 बजेको समयमा यो सञ्चालन गर्ने हाम्रो चाहिँ प्रयास हो र यसलाई चाहिँ हामी सधैँभरि गर्ने हाम्रो सोच हो।
हजुर, अर्को कुरा उपेन्द्र सर तपाईँलाई भन्नुभयो किसानले जुनसुकै कृषिसँग सम्बन्धित जुनसुकै विषयमा पनि जिज्ञासा राख्न सक्छन् भनेर, र अर्को कुरा चाहिँ निश्चित विज्ञहरू मात्रै हुन्छन् निश्चित विधाका भनेर, जस्तो यो पालि चाहिँ यो प्रश्न यो विषयमा चाहिँ किसानले जिज्ञासा बढी राख्दै हुन्थ्यो भन्ने कुनै त्यसको अपेक्षा तपाईँहरूको छ कि, अथवा यो पालि चाहिँ जुनसुकै विषयमा पनि गरे हुन्छ भन्ने हो?
अब यो चाहिँ सुरुवातको बेला भयो, हामीले यसरी अहिले यस्तो यही विषय भनेर भनेका छैनौँ होइन, हामीले चाहिँ अहिले अब किसानहरू
जस्तो उदाहरणको लागि नि अब पानी पर्यो वर्षे बाली लगाउने बेला भयो लहरे तरकारी लगाउने बेला भयो चैते धानको बिउ त राखिसकेका छन् कति किसानले कतिले राख्दै हुनु होला होइन, यी विषयमा चाहिँ अलिक बढी भन्दै हुन्थ्यो भन्ने हो कि अथवा जुनसुकै विषय नै गर्दै हुन्थ्यो भन्ने हो?
अब हाम्रो सोच चाहिँ के हो भने सिजन अनुसारको नै समस्याहरू अथवा किसानहरूको चाहिँ गुनासाहरू अथवा किसानहरूको चाहिँ अपेक्षा हुन्छ होला भन्ने हाम्रो सोच हो, त्यही अनुसारले आउँछ। अब हामी किसानको त विभिन्न खालका किसान कोही के हो कुखुरा पालनका होलान् कुखुरा पालन सम्बन्धीको समस्या होला, कसैलाई बङ्गुर पालनको होला, कसैलाई चाहिँ उहाँ तरकारी खेती गरेका होलान् भने किसानहरूको विविध कार्यक्षेत्रहरू हुन्छ, अनि हरेक किसानहरूको आफ्नै किसिमका समस्याहरू आफ्नै किसिमका चाहिँ अपेक्षाहरू हुन्छन्, त्यस कारणले हामीले यही विषय भने अहिले चाहिँ लिमिट गरेका छैनौँ। आगामी दिनहरूमा चाहिँ त्यो नेचर कस्तो किसिमको प्रकृतिका क्वेसनहरू आउँदो रहेछन् अथवा कस्तो किसिमका जिज्ञासाहरू आउँदो रहेछन् त्यो आधारले हामीले चाहिँ आगामी वर्षहरू कार्यक्रम तय गर्दै अग्रिम जानकारी गरेर हामी अगाडि बढ्ने सोच हो एउटा कुरो भने। अर्को कुरो चाहिँ अब हामी चाहिँ अब सीमित मैले अहिले पनि कुरा उठाएँ, हाम्रा वैज्ञानिकहरू चाहिँ एउटा पार्टिकुलर एउटा निश्चित विषयमा अथवा निश्चित वस्तुमा केन्द्रित भएर अनुसन्धान गरिरहनु भएको हुन्छ, त्यस सम्बन्धी मात्रै जानकारी उहाँहरूलाई हुन्छ। किसानहरूको अपेक्षा विभिन्न फिल गर्दा एकदम विविधतायुक्त हुन्छ। त्यस कारणले हामी सकेनौँ यदि भने हामीले उहाँको तत्काल हामीले त्यो समस्याको समाधान दिन सकेनौँ अथवा सुधार दिन सकेनौँ भने पनि त्योसँग उहाँले उठाएको जिज्ञासाको के हो जिज्ञासा अथवा प्रश्न के हो त्यो प्रश्नको हाम्रो सम्बन्धित विज्ञसँग लिएर अर्को कुनै समयमा हाम्रो लिगर पिरियडमा उहाँहरूलाई कलब्याक गरेर जानकारी गराउने सोच पनि छ हाम्रो।
हुन्छ
हजुर, त्यसरी कलब्याक गरेर जानकारी गराउने सोच पनि छ हाम्रो।
हुन्छ, एकदम धन्यवाद। तपाईँले भन्या जस्तै हाम्रो किसानसँग हामीलाई पनि अनुरोध छ, आउँदो सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म 11:35 नम्बरमा फोन गर्नुभयो भने तपाईँको पैसा लाग्दैन र तपाईँले कृषिसँग सम्बन्धित आफूलाई परेको समस्या सुझाव र अरू केही सल्लाह छ भने कृषि विज्ञलाई जानकारी गराउन सक्नुहुन्छ। नार्का विज्ञहरूले तपाईँलाई तपाईँको जिज्ञासा दिनुहुनेछ र हरेक सोमबार अब नार्कले यस्तै खालको व्यवस्था गर्नेछ टोल फ्री भनेर हामीले पनि तपाईँ किसानलाई जानकारी गराउँछौँ र हरिकृष्ण उप्रेतीजीलाई चाहिँ धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नार्कको सञ्चार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख हरिकृष्ण उप्रेती। आउँदो सोमबारदेखि किसानलाई टोल फ्री सेवाको व्यवस्थाबारे जानकारी दिँदै कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कामगारे कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। कृषिको उत्पादन र उत्पादकत्व बढाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। कृषि क्षेत्रको दीर्घकालीन सोचसहित 20 वर्षीय कृषि विकास रणनीति बनाइएको छ। यही रणनीति अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पनि शुरू भएको छ। आजको कार्यक्रममा हामी परियोजनाको काम र यसबाट किसानले लिन सक्ने फाइदाको विषयमा कुरा गर्छौं। हामीसँग हुनुहुन्छ परियोजनाका निर्देशक डाक्टर नरहरि प्रसाद घिमिरे। सबैभन्दा पहिले सरलाई कार्यक्रममा स्वागत छ।
हस्, धन्यवाद।
एक वर्ष भयो यो हाम्रो परियोजना सञ्चालन भएको र तपाईँहरू दोस्रो वर्षमा प्रवेश गर्नुभएको छ र 10 वटा ठाउँमा कृषिको सुपरजोन भनौँ न
वृहत व्यावसायिक कृषि उत्पादन केन्द्र तथा औद्योगिक केन्द्र भनेर चाहिँ भनिन्छ।
अब यो बितेको एक वर्षमा हामीले के गरौँ त्यहीँबाट सुरु गर्नुहोस्। हामीले के गरौँ किसानका लागि चाहिँ यो एक वर्षमा गरेको काम चाहिँ के हो?
यो सम्पूर्ण चाहिँ जे जति काम भएको छ किसानको लागि भएको छ, कृषिको लागि भएको छ र यो नितान्त चाहिँ कृषिको लागि मात्रै काम गर्ने चाहिँ परियोजना हो। यसमा चाहिँ खास गरेर नेपाल सरकारले 2072-73 आर्थिक वर्षबाट चाहिँ कृषि विकास रणनीति चाहिँ कार्यान्वयनमा ल्यायो। कृषि विकास रणनीति कार्यान्वयनमा ल्याइसकेपछि कसरी कृषि विकास रणनीतिलाई चाहिँ सार्थक र चाहिँ सफल बनाउने र चाहिँ त्यसलाई चाहिँ सक्षम कसरी बनाउने त्यसको चाहिँ फाइदा अर्थात् चाहिँ कृषि विकास रणनीति सुरु भएर चाहिँ कृषकका चाहिँ घर आँगनमा दैलोसम्म चाहिँ कृषिका चाहिँ प्रयासहरू चाहिँ सेवाहरू कसरी पुग्छन् भन्ने सन्दर्भमा एउटा यो सहयोगी परियोजनाको रूपमा चाहिँ सुरु गरिएको हो। यसका चाहिँ अब यो आर्थिक वर्ष 73-74 सुरु भएको परियोजना हो, अहिले दोस्रो वर्षमा सञ्चालन हुँदैछ। हामी सुरुमा चाहिँ 2100 पकेट, 150 ब्लक, 30 चाहिँ जोन र चाहिँ 7 सुपर जोन प्रत्येक प्रदेशमा चाहिँ एउटाका दरले चाहिँ सुपर जोन पर्ने तरिकाले चाहिँ 7 प्रदेशमा 7 सुपर जोनका आधारमा हामी सञ्चालनमा चाहिँ आयौं अर्थात् चाहिँ नेपाल सरकार कृषि विकास मन्त्रालयले सञ्चालनमा ल्यायो। अब यसमा खास गरेर चाहिँ गत आर्थिक वर्षमा कृषि विकास जिल्ला कृषि विकास कार्यालयलाई समेत चाहिँ परियोजना कार्यान्वयनमा चाहिँ सहभागी गराइएको थियो। चालू आर्थिक वर्षबाट चाहिँ जिल्ला कृषि विकास कार्यालयलाई हटाउने नेपाल सरकारको निर्णय भए अनुसार पकेट र ब्लकका चाहिँ कार्यक्रमहरू सोझै स्थानीय तहमा पठाउने भनेर नेपाल सरकारले निर्णय गरेपछि हामीले सोझै चाहिँ अर्थ मन्त्रालयबाट नेपाल सरकार अर्थ मन्त्रालयबाट चाहिँ सोझै ब्लक र पकेटका चाहिँ रकमहरू कार्यक्रमहरू चाहिँ सोझै स्थानीय तहहरूमा पठाइयो र हाम्रा परियोजना कार्यान्वयन इकाइ जोन सुपर जोनले चाहिँ काम चाहिँ गरिरहेछन् र पकेट र चाहिँ ब्लकमा गएको चाहिँ जुन कार्यक्रम र बजेट हो त्यो चाहिँ कार्यक्रम र बजेट अन्यत्र चाहिँ खर्च हुँदाखेरि पकेट र ब्लकका कार्यक्रमहरू जुन रूपमा चाहिँ सञ्चालन हुनुपर्ने थियो सञ्चालनमा आउन सकेनन् र यस वर्ष चाहिँ ब्लक र पकेटका कार्यक्रमहरू थप चाहिँ गरेर समेत पठाउँदाखेरि अब त्यसमा चाहिँ स्थानीय तहबाट त्यसको मर्म त्यसको चाहिँ तौर तरिका र चाहिँ त्यसको चाहिँ विशेषता चाहिँ नबुझेर त्यसको बारेमा थाहा नपाएर अर्थात् चाहिँ जनप्रतिनिधिहरूको चाहिँ चाहना अर्थात् चाहिँ त्यहाँका चाहिँ जनताको चाहना कृषिभन्दा अरूतर्फ नै बाटो पानी अरू कुराहरूमा चाहिँ जाँदाखेरि स्वास्थ्य शिक्षातिर जाँदाखेरि अब चाहिँ कृषिका चाहिँ पकेट ब्लकका कार्यक्रमहरू सञ्चालन हुन सकेनन् र यो परियोजना चाहिँ प्रताडित पनि छ र अहिले हामी
यसमै लागू न तपाईँले महत्वपूर्ण कुरा भन्नुभयो क्या जसरी संघीयताको कार्यान्वयन शुरू भयो अथवा अभ्यास शुरू भयो प्रदेश सरकार गठनसँगै त्यस अनुसार हामीले हाम्रो परियोजनालाई पनि त्यही ढंगले चाहिँ ढालेका छौं कार्यान्वयनको लागि प्रदेश अनुसार विभाजन गरेर लागेका छौं र स्थानीय तहबाटै किसानसम्म चाहिँ त्यो काम पुगोस् भनेर तपाईँहरू लाग्नु भएको छ तर स्थानीय तहले अरू काम जस्तै कृषिको कामलाई पनि जसरी बुझेर नागरिकसम्म अथवा किसानसम्म पुर्याउनु पर्ने हो त्यो पुर्याउन सकिरहेका छैनन्
त्यो खालको चाहिँ क्षमता विकास भइसकेको पनि छैन र चाहिँ त्यो खालको जनशक्ति पनि सबै स्थानीय तहलाई उपलब्ध छैन प्राप्त भएका चाहिँ जनशक्तिहरू पनि राम्रोसँग सञ्चालन गर्न सक्ने सबल सक्षम चाहिँ नभए हुनाले पनि यो चाहिँ अवस्था
आएको छ।
अब हामीले यो सरकार यो परियोजना पनि चाहिँ नेपाल सरकारकै परियोजना हो र सरकारकै प्रतिनिधित्व कृषि विकास मन्त्रालय अहिले भन्दाखेरि कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय यो मन्त्रालयको चाहिँ प्रतिनिधि संस्था एउटा परियोजनाको रूपमा हामीले यहाँबाट चाहिँ हेरिरहेछौँ। अब परियोजना 10 वर्षको लागि सुरु गरिएको परियोजना हो 10 वर्षमा हामीले चाहिँ उत्पादन बढाउने उत्पादकत्व बढाउने गुणस्तर बढाउने के अरे आयात प्रतिस्थापन गर्ने निर्यात प्रवर्धन गर्ने आत्मनिर्भरता प्राप्त गर्ने हाम्रा चाहिँ कामहरू छन् यो प्राप्त गर्नलाई हामीले 10 वर्षमा यो प्राप्त गर्नलाई यसरी चाहिँ रकम जाने परियोजनाको नामबाट चाहिँ रकम जाने तर चाहिँ वास्तविक किसान र चाहिँ वास्तविक ठाउँमा वास्तविक उद्देश्यका लागि चाहिँ पुगेन भनेदेखि यो परियोजनाले त्यो लक्ष्य प्राप्त गर्न सक्दैन।
यसलाई विचार गर्दै तपाईँहरूले वास्तविक ठाउँमा वास्तविक किसानसम्म परियोजनाले गरिरहेको लक्ष्य पूरा गर्नको लागि चाहिँ अब त्यतातिर ध्यान केन्द्रित
त्यतातिर हामीले ध्यान केन्द्रित गर्दैछौँ। हामी परियोजना स्तरमा चाहिँ हामीले यसलाई छलफल पनि गरेका छौँ। अब तिनै चाहिँ स्थानीय तहमै सञ्चालन हुने तर हाम्रा चाहिँ जुन परियोजना कार्यान्वयन इकाइ जोन सुपर जोनका कार्यालयहरू छन् ती मार्फत चाहिँ व्यवस्थापकीय चाहिँ कार्यहरू हुने गरेर सम्बन्धित तत्त्व चाहिँ स्थानीय निकायमै ती कार्यक्रमहरूलाई सञ्चालन गर्ने र प्राविधिक चाहिँ पकड र चाहिँ व्यवस्थापकीय पकड चाहिँ हाम्रा चाहिँ जोन सुपर जोनबाट चाहिँ हुने तरिकाले चाहिँ जानलाई हामीले चाहिँ त्यो छलफल गरिरहेछौँ। त्यसरी जाँदाखेरि परियोजनाले लक्ष्य गरे अनुसार चाहिँ जान सक्छ। सम्बन्धित चाहिँ स्थानीय तहसम्म पनि कार्यक्रम सबै पुग्ने भयो रकम पनि कृषकका चाहिँ खातामा कृषकका घर आँगनसम्म कृषकको खेतसम्म चाहिँ त्यो रकमले काम गर्न सक्ने भयो र चाहिँ सञ्चालनको लागि चाहिँ जुन प्राविधिक चाहिँ पृष्ठपोषण चाहिने हो त्यो पृष्ठपोषण पनि हुन सक्ने तरिकाले हामीले सोच्दैछौँ। अब यो चाहिँ अहिले छलफलमै छ र चाहिँ हामीले अब आउने चाहिँ कार्यक्रम चाहिँ तर्जुमामा कार्यक्रम बजेट तर्जुमा गर्दाखेरि जहाँ जहाँ चाहिँ सञ्चालन छ ती सञ्चालन भएकालाई चाहिँ निरन्तरता दिँदै र चाहिँ तिनै स्थानहरूमा चाहिँ बढाउने तरिकाले र यसलाई चाहिँ प्रभावकारी रूपमा सञ्चालन गर्ने तरिकाले कार्यक्रमलाई जाने चाहिँ सोचमा हामी छौँ।
हो अब बाहिरबाट सरसर्त हेर्दा के देखिन्छ भने पछिल्लो समय व्यवसायिक कृषितर्फ किसानको आकर्षण बढेको छ र सँगसँगै किसानहरू पलायन पनि भइरहेका छन् कि अहिले गाउँघरतिर हेर्दै हो भने खेतबारी बाँझो हुन थालेका छन् युवाहरू छैनन् बुढाबुढीले काम गर्न सक्दैनन् खेत बाँझो छ त्यो खेत कसरी चाहिँ कमाउने अथवा कसरी खेती लगाउने भन्ने त उसमा किसानहरू चिन्तित छन् र त्यसको लागि एउटा त आधुनिक प्रविधि भित्राउनु पर्यो किसानले र अर्को कुरो किसानलाई त्यो आधुनिक प्रविधिको पहुँचसम्म पनि एउटा पुर्याउनु पर्छ भने कृषिमा जसरी व्यवसायिक किसानहरू केही युवाहरू आकर्षित भइरहेका छन् सबैलाई त्यसै गरी आकर्षण बढाउनु पर्ने चुनौती पनि छ कि यसतर्फ चाहिँ तपाईँहरूले एउटा त आधुनिकीकरण जुन जोडिएको छ नि यो आधुनिकीकरण एउटा कुरो अर्को चाहिँ किसानलाई आफूलाई परेको समस्या चाहिँ स्थानीय तह मार्फत चाहिँ समाधान हुने त्यो बाटो छ नि त्यो खुलाउनको लागि तपाईँहरूको परियोजनाको भूमिका के हो।
अब यो कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रत्येक स्थानीय तहमा प्रदेश तहमा चाहिँ मन्त्रालय नै रहन्छ र चाहिँ प्रदेश तह के अरे स्थानीय तहमा चाहिँ कृषिको चाहिँ एउटा शाखा चाहिँ प्रत्येक स्थानीय तहमा रहने व्यवस्था छ। सामान्य कृषिका कार्यक्रमहरू त्यो कृषि विकास शाखाबाट चाहिँ तत्त निकायहरूमा तत्त तहहरूमा चाहिँ सञ्चालन हुन्छन्। परियोजनाका कार्यक्रमहरू चाहिँ जहाँ पकेट घोषणा भएको छ, जहाँ ब्लक घोषणा भएको छ, जहाँ जोन घोषणा भएको छ, जहाँ सुपर जोन घोषणा भएर लागू भएर काम भइरहेको छ, ती ठाउँमा चाहिँ कृषकहरूकै समूह सहकारी अनि त्यस्तै गरेर चाहिँ फर्म खोलेका चाहिँ कृषकहरू, ठूला फर्म खोलेर बस्ने कृषकहरू र जल उपभोक्ता चाहिँ समितिहरूका चाहिँ प्रतिनिधित्व हुने गरेर सूचीकृत गर्ने, तिनै सूचीकृत भए मध्येबाट चाहिँ एउटा सञ्चालक समिति गठन गर्ने, सञ्चालक समिति गठन गरेर चाहिँ त्यो सञ्चालक समितिले कृषि आधुनिकीकरणका लागि चाहिँ त्यो ठाउँमा के कुराहरू चाहिँ आवश्यक छ, के कुराहरू सम्भव छ, के कुराहरू उहाँहरूले सञ्चालन गर्न सक्नुहुन्छ, उहाँहरूको चाहिँ प्रतिबद्धता, निर्णय र प्रतिबद्धता र हाम्रो परियोजना कार्यान्वयन इकाइको चाहिँ सहजीकरण, सहयोग आर्थिक पक्षमा र चाहिँ व्यवस्थापकीय पक्षमा, प्राविधिक पक्षमा चाहिँ सहजीकरण गर्दै आधुनिकीकरणका कार्यक्रमहरूलाई चाहिँ अगाडि बढाउने, जसमा चाहिँ युवाको चाहिँ सहभागितालाई बढी चाहिँ जोड दिने, ताकि अब चाहिँ हाम्रो चाहिँ यान्त्रिकरणको चाहिँ प्रयोग, उच्च प्रविधिको चाहिँ नवीनतम प्रविधिको प्रयोग र चाहिँ नयाँ खालका चाहिँ बिउ बिजनहरूदेखि लिएर चाहिँ सिंचाइका सुविधाहरू समेत त्यो ठाउँमा चाहिँ उपलब्ध गराउने र चाहिँ त्यहाँ उत्पादित वस्तुले चाहिँ वस्तुको चाहिँ प्रशोधन पनि त्यही ठाउँमा हुन सकोस् र चाहिँ त्यसको चाहिँ औद्योगिकरण पनि त्यही ठाउँमा हुन सकोस् र त्यहाँबाट चाहिँ अर्धप्रशोधित र चाहिँ प्रशोधित वस्तुहरू चाहिँ उपभोक्तासम्म जान सकोस्, बजारको माग के छ, उपभोक्ताको माग के छ, त्यहाँ सम्भव के छ, त्यो चाहिँ पक्षहरूलाई चाहिँ मिलाएर त्यसको चाहिँ तालमेल मिलाउँदै त्यो खालको योजना गरेर कृषिलाई आधुनिकीकरण गर्दै युवाहरूलाई चाहिँ बढी चाहिँ आकर्षण गर्न सकिने र चाहिँ बढी चाहिँ नाफामुखी तरिकाले चाहिँ कृषिलाई लान सकिने तर्फ चाहिँ यो योजनाको चाहिँ सोच छ र चाहिँ त्यही अनुसार नै कार्यक्रमहरू तय गरेर अगाडि बढ्दैछन्। यसलाई चाहिँ सफल पार्नेमा चाहिँ कसरी सफल पार्न सकिन्छ र के कमी कमजोरी छन् भनेर हामीले आवधिक रूपमा चाहिँ यसलाई चाहिँ विश्लेषण गर्दै मूल्याङ्कन गर्दै अनुगमन।
अब मैले भन्न खोजेको जस्तै एउटा सुपर जोन अथवा जोन अथवा पकेट क्षेत्र तपाईँहरूको परियोजना लागू भएको ठाउँ भनौँ न, त्यहाँका किसानले मैले यो परियोजनाबाट फाइदा लिन कसरी सक्छु भन्ने त्यो जिज्ञासा भयो भने के गर्ने किसानले?
कृषकहरू चाहिँ पकेट, ब्लक, जोन, सुपर जोनमा केमा आबद्ध हुन सक्नुहुन्छ उहाँहरू, त्यहाँ के को सम्भावना छ, कुन चाहिँ सम्भावना चाहिँ
अहिले लागू भएकै परियोजना कास्की तरकारी हो नि त,
हजुर
हो, त्यहाँको किसानले चाहिँ कसरी उहाँले तरकारी पनि लगाउनु भएको छ, परियोजनाबाट चाहिँ कस्तो खालको सहयोग पाउँछ भन्ने उहाँहरूलाई चाहिँ जिज्ञासा।
अहिले पोखरा लेखनाथ महानगरपालिकामा चाहिँ तरकारीको सुपर जोन चाहिँ सञ्चालन छ, गत आर्थिक वर्षदेखि नै सञ्चालनमा छ। अहिले त्यो पुरै चाहिँ त्यो महानगरपालिकामा कार्यक्रम सञ्चालन भइसकेको छ। कार्यक्रम महानगरपालिका मात्रै होइन, त्यहाँ वरिपरि कृषकहरूले चाहनुभयो भनेदेखि त्यहाँ वरिपरि जोडिएका चाहिँ भागहरूलाई समेत जोड्दै त्यो सुपर जोन चाहिँ त्यो कास्की जिल्ला मात्रै होइन, त्यहाँ अर्को चाहिँ नजिक जोडिएका र चाहिँ सम्भाव्य भएका जिल्लालाई समेत, क्षेत्रहरूलाई समेत जोडेर ठूलो चाहिँ एउटा चाहिँ तरकारी उत्पादन गर्ने भूभाग तयार गर्ने दृष्टिले यो सुपर जोनको अवधारणा ल्याइएको हो। त्यहाँ इच्छुक कृषकहरू चाहिँ सहज तरिकाले चाहिँ त्यसका लागि चाहिँ माग गर्न चाहिँ परियोजना कार्यान्वयन इकाइमा माग गर्न सक्छन् र चाहिँ त्यो माग चाहिँलाई दृष्टिगत गरेर त्यहाँको चाहिँ सञ्चालक समितिले वरपर जोडिएका क्षेत्रहरूलाई चाहिँ समेट्दै र चाहिँ त्यसलाई चाहिँ सुपर जोनमा चाहिँ गाव्दै उहाँहरूले चाहिँ क्षेत्र विस्तार गर्न सक्नुहुन्छ। त्यसका स्वीकृति चाहिँ परियोजना व्यवस्थापन इकाइबाट चाहिँ यहाँ परियोजना निर्देशकले
माग गर्न सक्नुहुन्छ सम्बन्धित जुनसुकै। त्यो उदाहरणको लागि हामीले कास्की भन्यौँ, जहाँ जहाँ चाहिँ सुपर जोन, जोन, पकेट क्षेत्र लागू भएको छ त्यो ठाउँका किसानले त्यो सम्बन्धित कृषि बाली अथवा पशुमा चाहिँ मलाई म पनि सहभागी हुन चाहन्छु भनेर निवेदन दिनुभयो अथवा माग गर्नुभयो भने त्यो कार्यक्रम सञ्चालन भए अनुसार उहाँहरूले पनि सेवा पाउनुहुन्छ,
सेवा पाउनुहुन्छ, उहाँहरू चाहिँ समाहित हुन पाउनुहुन्छ। पहिला चाहिँ त्योभित्र सूचीकृत हुन पाउनुहुन्छ, सूचीकृत हुन पाउँ अर्थात त्योभित्र चाहिँ काम निवेदन दिनु पर्यो
आफ्नो सम्बन्धित गाउँपालिका अथवा
होइन त्यहाँको परियोजना कार्यान्वयन इकाइमा,
परियोजना स्थानीय तहमा हुन्छ
भन्नाले चाहिँ जोन सुपर जोनको अफिसमा त्यहाँ चाहिँ दिने, त्यसपछि चाहिँ त्यो जोन सुपर जोनको चाहिँ कार्यालयले चाहिँ यो उपयुक्त छ भनेर चाहिँ त्यहाँ एउटा सञ्चालक समिति नै हुन्छ किसानहरूकै, उहाँहरूले चाहिँ यो उपयुक्त छ उहाँहरूलाई चाहिँ राखेर चाहिँ अगाडि बढ्न चाहिँ सकिन्छ भनेर चाहिँ उहाँहरूले निर्णय गरेर सिफारिस साथ यहाँ चाहिँ परियोजना व्यवस्थापन इकाइमा आएपछि यहाँबाट चाहिँ त्यसलाई स्वीकृति प्रदान गर्न सकिन्छ, त्यहाँको चाहिँ यथोचित माग हो भनेर चाहिँ सिफारिस भएर आइसकेपछि यहाँबाट चाहिँ स्वीकृति प्रदान गर्न सकिन्छ, उहाँहरूको लागि चाहिँ थप चाहिँ कार्यक्रम बजेटहरू चाहिँ
यति गरिसकेपछि त्यो किसानले त्यो स्वीकृति भइसकेपछि उहाँहरूलाई सेवा सुविधा चाहिँ के हुन्छ, के फाइदा हुन्छ भनौँ न?
सेवा सुविधा उहाँहरू चाहिँ त्यो सुपर जोनको चाहिँ कार्यक्रम लागू भएको अर्थात् जोन पकेट ब्लक जे कार्यक्रम लागू छ त्यसमा चाहिँ उहाँहरू समाहित हुन सक्नुहुन्छ, त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ ट्र्याक्टर जोत्ने ट्र्याक्टरको चाहिँ सुविधा लिने हो कि कस्टम हायरिङ भन्ने हुन्छ, कस्टम हायरिङ सेन्टरमा चाहिँ सबै चाहिँ माटोको तयारीदेखि उत्पादन हुने बेलासम्म बाली भित्रिने बेलासम्मका सबै सामग्रीहरूको चाहिँ त्यहाँ चाहिँ न्यूनतम एउटा भाडा दरमा चाहिँ सामग्री उपलब्ध हुने व्यवस्था हुन्छ, त्यसबाट चाहिँ ती चाहिँ सामग्रीहरू चाहिँ थोरै मूल्यमा चाहिँ उहाँहरूले प्रयोग गर्न पाउनुहुन्छ एउटा कुरा। अर्को कुरो चाहिँ मल बिउ लगायत चाहिँ सिँचाइका चाहिँ कार्यक्रमहरू उहाँहरूले चाहिँ पाउनुहुन्छ, त्यसो त्यो बाहेक चाहिँ अब पोस्ट हार्भेस्ट अब उत्पादन त गर्यो उत्पादन गरेर चाहिँ बजारसम्म उपभोक्तासम्म जानभन्दा अगाडि गर्नुपर्ने कामहरू चाहिँ होला, प्रशोधनका कामहरू होला, ग्रेडिङ प्याकेजिङ इत्यादिका कुराहरू होला, त्यति मात्रै नभएर ढुवानीका कुराहरू होला, त्यस अर्थात् चाहिँ प्रशोधन गर्नलाई चाहिँ केही चाहिँ कारखानै राख्नुपर्ने होला, त्यस्ता कुरामा चाहिँ समूहमा आबद्ध भएर सहकारीमा आबद्ध भएर सञ्चालन गर्न चाहनेका लागि त्यो खालको चाहिँ सुविधा पनि हाम्रा चाहिँ परियोजनाको चाहिँ कार्यक्रम सम्भागहरूमा चाहिँ समाहित गरिएको छ।
अहिले यो परियोजना लागू नभएका ठाउँका किसानले पनि अब अनुदान त पाइरहेछन् होइन, त्यो अनुदान र यो अनुदानमा फरक हो कि अथवा अर्को अनुदान पाइरहेछन् यो अनुदान पाइँदैन किसानले?
यस्तो छ, यो चाहिँ यो कार्यक्रम लागू भएको क्षेत्रमा यही कार्यक्रम मात्रै छ र चाहिँ यो कार्यक्रम
अनुदान हुन्छ जस्तो तपाईँलाई भन्नुभएको कृषि उपकरण त्यो ट्र्याक्टरमा त सबै किसानले पाउनुहुन्छ होइन,
पहिलो चाहिँ त्यो क्षेत्रमा चाहिँ भएका चाहिँ किसानहरूको पहिलो चाहिँ पहिलो प्राथमिकता तिनले पाउँछन्,
त्यो
चाहिँ हजुर प्रायोरिटीमा चाहिँ उनीहरू पर्छन् र चाहिँ यदि उहाँहरूले चाहिँ उपभोग गरेर अर्थात् उपयोग गरेर पनि केही चाहिँ रहन्छ बाँकी रहन्छ अर्थात् चाहिँ त्यहाँ चाहिँ उपलब्ध छ उपकरण भने त्यो वरपर जोडिएका चाहिँ क्षेत्रका कृषकहरूले पनि त्यो सुविधा चाहिँ पाउन सक्छन्।
अब यति कुरा सुनिसकेपछि पक्कै हाम्रो यो कार्यक्रम सुनिरहनु भयो किसान प्रष्ट हुनुभयो होला, उहाँहरूको क्षेत्रमा जुन कार्यक्रम लागू भएको छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत, अब चाहिँ तरकारीको होला, फलफूलको होला, माछाको होला, होइन गाई अन्नबाली होला, जुन जुन छ उहाँहरूले पहिला कुरो बुझेर अब म चाहिँ त्यो ठाउँको कहाँ छ त्यो परियोजनाको कार्य भनेर उहाँले खोज्नुहुन्छ, त्यहाँ गएर मलाई यो मलाई पनि यस्तो खालको सेवा सुविधा अथवा म यहाँ सहभागी हुन चाहन्छु भनेर निवेदन दिनुभयो भने उहाँहरूलाई त्यो परियोजनामा ले दिने सेवा सुविधा उहाँहरूको ठाउँमा पनि पुग्ने भयो
पुग्ने पुग्छ र चाहिँ उहाँहरूले पाउनुहुन्छ त्यो चाहिँ सुविधाबाट चाहिँ उहाँहरूले चाहिँ सुसूचित हुने त्यसको बारेमा चाहिँ जान्ने सुन्ने चाहिँ सबै अवसर पाउनुहुन्छ र चाहिँ त्यो त्यसको लागि चाहिँ अब अहिले यो रेडियो सुन्दै गर्दाखेरि यहाँले जानकारी पाउनुभएको कुराको लागि थप केही जानकारी चाहियो भनेदेखि परियोजना व्यवस्थापन इकाइ वसुन्धरा काठमाडौँमा सोझै सम्पर्क गरेर जानकारी लिन पनि सकिन्छ। सम्पर्क नम्बर पनि चाहिँ फोन नम्बर 01-43-61-522 43-65-394 र 43-65-957 चाहिँ सोझै सम्पर्क गरेर यसको बारेमा बुझ्न सकिन्छ कार्यालय समयमा, नत्र हाम्रो चाहिँ वेबसाइट पनि छ www.pmamp.pmu.gov.np चाहिँ सम्पर्क गरेर चाहिँ सोझै चाहिँ त्यो वेबसाइटबाट पनि जानकारी पाउन सकिन्छ र चाहिँ कार्यालय समयमा फोन गरेर पनि जानकारी पाउन सकिन्छ र काठमाडौँ आउँदाखेरि यदि यहाँहरूले चाहिँ त्यो चाहिँ अवसर लिन चाहिँ चाहनुहुन्छ भने कार्यालयमा चाहिँ भेट गरेर चाहिँ सोझै यसको बारेमा जानकारी लिन पनि सकिन्छ।
एकदम धन्यवाद, महत्वपूर्ण कुराको जानकारी दिनुभयो। अब अन्त्यमा म अलिकति मात्रै तपाईँसँग चाहिँ कुरा स्पष्ट हुन खोजेँ, यो कुरा त किसानहरू प्रष्ट हुनुभयो तपाईँहरूले दिने सेवाबाट कसरी किसान लाभान्वित हुने भन्ने कुरा भयो, अघि नै तपाईँले सुरुमा भन्नुभएको छ स्थानीय तहलाई बलियो बनाउने अथवा किसानले स्थानीय तहबाटै सेवा सुविधा पाउने जुन त्यो हाम्रो नियम छ स्थानीय तहले गर्ने अधिकारको कुरा त्यसलाई प्रभावकारी बनाउने भन्ने कुरा चाहिँ तपाईँले गरिरहनु भएको छ नि, यही परियोजना लागू भएका ठाउँका किसानले सोझै स्थानीय तहबाट चाहिँ सेवा सुविधा लिनको लागि चाहिँ अब कति समय पर्खिनु पर्ला?
स्थानीय तहबाट चाहिँ सेवा सुविधा लिनलाई अब यो भर्खर सुरु भएको छ, कृषि विकास शाखा चाहिँ प्रत्येक स्थानीय तहमा चाहिँ स्थापना भइसकेको छ र चाहिँ नेपाल सरकार कृषि विकास मन्त्रालयले चाहिँ एउटा प्राविधिक चाहिँ अहिले उपलब्ध गराइ पनि सकेका छ। अब कर्मचारीको समायोजन हुने र चाहिँ कर्मचारीको व्यवस्थापन हुने कार्यक्रम चाहिँ चलिराखेको छ। त्यो चाहिँ कर्मचारीको व्यवस्थापन त्यहाँ भइसकेपछि बिस्तारै चाहिँ उनीहरूको चाहिँ क्षमता अभिवृद्धि गरेर त्यो सेवा चाहिँ कृषिका चाहिँ कृषि विकासका चाहिँ सेवाहरू चाहिँ स्थानीय तहबाट नै चाहिँ किसानहरूले प्राप्त गर्न सक्छन्। यो चाहिँ आउँदो वर्षबाट चाहिँ आउँदो आर्थिक वर्षबाट चाहिँ यसलाई चाहिँ सुव्यवस्थित गर्दै लैजाने चाहिँ कार्यक्रम छ।
अब अन्त्यमा जस्तो हाम्रो परियोजनाको मुख्य उद्देश्य भनेको उत्पादकत्व बढाउने, किसानलाई चाहिँ कृषितर्फ आकर्षित बढाउने र जहाँ जेको सम्भावना छ कृषिको त्यसलाई विकास गर्ने भन्ने नै उद्देश्य हो, होइन? हामीले एक वर्षमा यो काम गराएको अनुभवले हाम्रो परियोजना जे उद्देश्य राखेको छ त्यो उद्देश्य पूरा गर्नको लागि अझै के भइदिए हुन्थ्यो भन्ने तपाईँको आफ्नो अनुभव भन्नु न के भयो, अथवा त्यो परियोजनाको उद्देश्य साँच्चै पूरा हुन्छ अथवा यो भइदियो भने हुन्छ भन्ने त्यस्तो अनुभव?
यो परियोजनाको चाहिँ उद्देश्य निश्चय नै पूरा हुन्छ। यसमा चाहिँ अब सरकारले अथवा चाहिँ नेपाल सरकारले चाहिँ बुझिदिनुपर्ने र चाहिँ याद गरिदिनुपर्ने कुरा के भन्दाखेरि, जुन तरिकाले यसको चाहिँ स्तर चाहिँ बढ्दै जाने, अन्तसम्ममा चाहिँ 10,000 चाहिँ पकेट, 1500 चाहिँ ब्लकहरू, 300 जोनहरू र कम्तीमा 21 चाहिँ सुपर जोनहरू स्थापना हुने भनेर चाहिँ जुन परिकल्पना गरिएको छ, मन्त्री परिषदबाट चाहिँ पारित भएको चाहिँ डकुमेन्ट छ, त्यही अनुसार चाहिँ बजेट र चाहिँ कर्मचारीको चाहिँ व्यवस्थापन, जनशक्तिको व्यवस्थापन हुन जरुरी छ। त्यति भइदियो भनेदेखि यो परियोजनाले आफ्नो लक्ष्य अनुसारको काम गर्दै अगाडि बढेर 10 वर्षमा पुग्दाखेरि आफ्नो लक्ष्य पूरा गर्दै यो चाहिँ नेपाल सरकारलाई चाहिँ हस्तान्तरण गर्ने अवस्थामा पुग्न सक्छ।
सँगै किसानको तर्फबाट पनि सहभागिता हुन्छ नि?
अब किसानको तर्फबाट त अब यो चाहिँ आकर्षक कार्यक्रम भएपछि किसानको तर्फबाट राम्रो सहभागिता छ र किसानहरू उत्साही छन् र कतिपय चाहिँ विदेश गएका चाहिँ किसान युवाहरू पनि फर्केर अहिले कृषिमा चाहिँ लागेका छन् र चाहिँ एउटा अर्कै खालको उत्साह चाहिँ उमङ्ग चाहिँ देखिएको छ र चाहिँ त्यसले चाहिँ एउटा चाहिँ के संकेत गर्छ भन्दाखेरि यसले युवा जनशक्तिलाई केही न केही आकर्षित गरेको छ र यसलाई अझ चाहिँ आकर्षक र अझ मर्यादित तरिकाले अगाडि बढाउनलाई कृषि पेसा नाफामुखी हो भन्ने स्थापित गरेर चाहिँ अगाडि बढ्न जरुरी छ।
हुन्छ, तपाईँले भने जस्तै अहिले चाहिँ गाउँठाउँमा अघि नै मैले भने किसान चाहिँ कृषितर्फ त्यति आकर्षित नभइरहेको अवस्थामा केही युवा व्यवसायहरू चाहिँ आकर्षित भएको तर परम्परागत रूपमा खेतीपाती गर्दै आएका किसान चाहिँ खेत बाँझै राखेर बसिरहेको अवस्थामा तपाईँले जुन परियोजना पर काम सुरु गर्नु भएको छ र जुन उद्देश्य लिनु भएको छ त्यो उद्देश्य अनुसार काम भइदियोस् र देश साँच्चै कृषि प्रधान देश हो भन्ने कुरा चाहिँ प्रमाणित भइदियोस् र कृषि उत्पादकत्व बढ्ने, किसानको जाँगर बढ्ने, आकर्षण बढ्ने काम चाहिँ पूरा होस्, हाम्रो शुभकामना।
हस्, धन्यवाद। अब यो उज्यालो नेटवर्कमा परियोजनाको बारेमा केही राख्न दिनुभयो, राख्ने चाहिँ अवसर दिनुभयो, यहाँहरूलाई चाहिँ हार्दिक धन्यवाद छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक डाक्टर नरहरि प्रसाद घिमिरेसँगको कुराकानीसँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकारीमा तयार पारिएको आजको विशेष बलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।